नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। आज वैशाख 24 गते राष्ट्रिय पत्रकारिता दिवस। सबैभन्दा पुरानो संचार माध्यम गोर्खापत्र स्थापनाको दिनलाई आधार मानेर सरकारले 2073 सालमा वैशाख 24 पत्रकारिता दिवसका रूपमा मनाउने निर्णय गरेको हो। यस वर्ष पत्रकारिता दिवसलाई नागरिकको पहुँच र अधिकार, जवाफदेही पत्रकारिता, सुरक्षित पत्रकार मूल नारा दिइएको छ। पत्रकारिता दिवसकै सन्दर्भमा आजको अन्तर्सम्वादलाई केन्द्रित गर्नेछौ। कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी। सजिव स्वागत छ यहाँलाई,
धन्यवाद।
मूल रूपमा पत्रकारिता क्षेत्र एउटा लामो इतिहास भइसकेको छ। औपचारिक अनौपचारिक रूपमा नेपालको पत्रकारिता क्षेत्रको यो पछिल्लो अवस्थालाई सरकारले अथवा संचार मन्त्रालयमा रहेर सचिवका रूपमा काम गरिरहँदा कसरी यहाँहरूले समीक्षा गरिरहनु भएको छ?
सर्वप्रथम त म आजको यो राष्ट्रिय पत्रकारिता दिवस जुन हामीले मनाउन गइरहेका छौँ, यसमा अघि यहाँले सचिवले भन्नुभयो, सूचनामा नागरिकको पहुँच र अधिकार, जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार भन्ने मूल आदर्श वाक्यसहित हामीले मनाउन गइरहेका छौँ। यसमा म रेडियो नेपाल र आम श्रोता र सम्पूर्ण पत्रकार साथीहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु, बधाई भन्न चाहन्छु। यहाँले जसरी भन्नुभएको छ, अहिले संचार तथा सूचना प्रविधि मन्त्रालयले समग्र पत्रकारिता क्षेत्रलाई चाहिँ यो बदलिँदो परिस्थितिमा कानुनी व्यवस्था, नीतिगत व्यवस्थाका कुराहरूमा चाहिँ अलिकति चेन्ज गरिकन समसामयिक सुधार गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर त्यसै अनुरूप हामीले नीतिगत र कानुनी इन्टरभेन्सन गर्न लागिरहेका छौँ। र पछिल्लो चरणमा पहिला पनि यहाँलाई जानकारी नै छ, कतिपय अवस्थामा पत्रकारले चाहिँ न्यूनतम पारिश्रमिक पनि नपाएको भन्ने जनगुनासो पनि आइरहेको सन्दर्भमा हामीले त्यसमा पनि न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस बमोजिम त्यो कामलाई पनि हामीले अगाडि बढाइरहेका छौँ। यसरी भन्दाखेरि समग्रमा पत्रकार मैत्री कानुनको व्यवस्था, नीतिगत व्यवस्था र चाहिँ त्यही अनुरूपका इन्टरभेन्सनहरू चाहिँ हाम्रो मन्त्रालयले अगाडि सारेको अवस्था चाहिँ हो।
जस्तो पत्रकारिताका पनि सरकारप्रति विभिन्न खालका गुनासोहरू छन् र सरकारले पनि पत्रकारिता क्षेत्रका बारेमा बेला बेलामा गुनासोहरू गर्ने गरेको छ र मूल रूपमा राज्यको जुन चौथो अंगको भूमिका हो त्यसमा कहीँ कतै समस्या भयो कि अथवा मिथ्या सूचना लगायतका विकृतिहरू बढ़्यो भन्ने खालका विश्लेषणहरू पनि बेला बेलामा हुने गरेका छन्। अब यसलाई सरकारले कसरी हेरेको छ? पत्रकारिता क्षेत्रको आफ्नै जिम्मेवारीता भनौँ न, जवाफदेहितामा पत्रकारिता क्षेत्र कतिको खरो उत्रिएको यहाँहरूको आफ्नो विश्लेषण समीक्षा छ र अब यो संचार क्षेत्रमा समस्याका रूपमा देखिएका मिथ्या सूचना, भ्रामक समाचारहरूको जुन अब एउटा बाढी नै आएको छ पछिल्लो समयमा भन्ने पनि सरकारको आफ्नै पनि एउटा अध्ययनले पनि उल्लेख गरेको छ। अब यसलाई कसरी यो दुईटा पाटोलाई हेर्न सकिएला?
अहिले यहाँले भने जस्तै अब अहिले यो खुला प्रतिस्पर्धी वातावरण हो, होइन, यसमा चाहिँ विभिन्न माध्यमहरू हुँदो रहेछन्। अब अहिले पुरानो प्रविधि भन्दा पनि अहिले डिजिटल माध्यमहरू धेरै आइसके, त्यस कारणले गर्दा पनि यो माध्यमका कारणले पनि कहिलेकाहीँ संचार क्षेत्रमा र प्रविधिका कारणले पनि कहिलेकाहीँ समाचारमा चाहिँ समस्या आउने गर्दो रहेछ। प्रविधिको विकास सँगसँगै चाहिँ झुट्ठा र भ्रमपूर्ण सूचनाको पनि प्रभाव विश्वव्यापी रूपमा नेपालमा मात्रै होइन यो संसारभरि नै यो चाहिँ एक खालको चुनौती भइरहेको छ, होइन। जस्तो यसको लागि चाहिँ हामीले अहिले पछिल्लो चरणमा यहाँलाई जानकारी पनि छ, यो विद्युतीय सञ्चार माध्यमहरूबाट चाहिँ हुने सूचनाहरू, जस्तो चाहिँ सामाजिक सञ्जालबाट हुने चाहिँ सूचनाहरू, झुट्ठा सूचनाहरू, त्यसको लागि पनि हामीले सामाजिक सञ्जाल सम्बन्धी ऐन नै विधेयक तर्जुमा गरेका छौँ, होइन। त्यसै अनुरूप त्यसलाई पनि नियमनको दायरामा ल्याउनलाई चाहिँ हामीले यो गरेका छौँ है। र कहिलेकाहीँ चाहिँ मिसइन्फर्मेसन, डिसइन्फर्मेसनका नकारात्मक असरले यो आम दर्शकलाई चाहिँ मुक्त राख्न पनि पर्छ, त्यसको लागि चाहिँ यो पत्रकार, हामी सञ्चारकर्मी स्वयं र आम नागरिक पनि सचेत हुनुपर्छ। यो चाहिँ यो नागरिकको लागि पनि सचेतनामूलक कार्यक्रमहरू, होइन, पत्रकार सचेतना कार्यक्रमहरू, होइन, यो नागरिकहरूमा पनि यो पुर्याउनु पर्छ। त्यसको लागि पनि चाहिँ हामीले नागरिक सचेतनाका कार्यक्रमहरू पनि अगाडि ल्याएका छौँ, पत्रकार साथीहरूसँगै मिलेर ती कार्यक्रमहरू अगाडि बढिरहेका छन्। त्यस कारणले गर्दाखेरि चाहिँ यो सबै गर्नको लागि कानुनी इन्टरभेन्सन, मैले अघि पनि भने, त्यो चाहिँ एउटा महत्त्वपूर्ण पाटो हो। र यसमा जनता नै सचेत हुनुपर्ने एउटा बाटो हो र पत्रकार साथीहरू पनि त्यसै अनुरूप छिट्टो चाहिँ सूचना सम्प्रेषण गर्ने नाममा चाहिँ कहिलेकाहीँ यो चाहिँ सम्पूर्ण सूचनाहरू पनि आउने रहेछन् होइन त्यसले गर्दा पनि हामी चाहिँ डिजिटल माध्यमलाई पनि त्यसको नियमनको दायरामा ल्याएर त्यसलाई चाहिँ समाधान गर्न सक्ने अवस्था चाहिँ हुन्छ। अब यसमा सबै आम नागरिकदेखि लिएर पत्रकार चाहिँ सरकार सबैको यो समन्वयमा चाहिँ अगाडि बढ्यो भने मलाई लाग्छ यस्ता भ्रमपूर्ण समाचारहरू चाहिँ आउनबाट नागरिकहरूलाई चाहिँ मुक्त गर्न सकिन्छ होला जस्तो लाग्छ।
हजुर, अब जसो राज्यका तीनवटा अङ्ग मूल रूपमा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालाई कहीँ न कहीँ ब्यालेन्स गर्ने, सचेत गराउने, संविधानको पालनामा उनीहरूलाई प्रतिबद्ध बनाउने लगायतको जुन भूमिका आम संचार माध्यमको हो र त्यसले न्यायपालिकालाई पनि विशेष परिस्थितिमा अलिकति आँखा देखाउने प्रयास अलिकति गरिरहेको हुन्छ र न्यायपालिकाबाट पनि कहीँ कतै समस्या भएको हो कि भन्ने खालका टिप्पणीहरू पछिल्लो केही एकाध घटनाहरूले पनि गरेका छन्। त्यसमा आम संचार माध्यमले खबरदारी गरेकै छ। यो वास्तवमा संवैधानिक भूमिका नै यिनै हुन्। तर अब यो यसमा चाहिँ बेला बेलामा एक्लै अर्कालाई कहीँ न कहीँ आरोप लाउने अथवा यो अलिक कमजोरी भयो कि भन्ने टिप्पणीहरू गर्ने पनि गरिएको छ। राज्यको चौथो अङ्गको भूमिकामा नेपाली पत्रकारिता जगत चाहिँ कहाँनिर छ, राज्यले सरकारले कसरी हेरेको छ?
अब यसमा चाहिँ यहाँले उठाएको प्रश्न चाहिँ गम्भीर छ। अब म यो चाहिँ सम्मानित अदालतको कुरामा चाहिँ प्रवेश गर्न चाहन्न, म सक्दा पनि सक्दिनँ होइन। जहाँसम्म चौथो अङ्गको कुरा छ, अब मैले अघि पनि भने होइन, हामी जिम्मेवार हुनुपर्छ, हामी निष्पक्ष हुनुपर्छ, हामी उत्तरदायी बन्नुपर्छ, हामी व्यावसायिक बन्नुपर्छ, हामीले खोजमूलक समाचारलाई सम्प्रेषण गर्ने कुराहरू चाहिँ अगाडि बढाउनुपर्छ। यो जिम्मेवार पत्रकारिताको विषय क्षेत्रमा पर्छ, हाम्रो कोड अफ कन्डक्ट नै हो होइन। जहाँसम्म चाहिँ सरकारसँगको सम्बन्ध छ, यसमा कुनै यसमा दुविधा पनि छैन होइन। कानुनी रूपमा चाहिँ हामी चाहिँ त्यही अनुरूप अगाडि बढेको अवस्था चाहिँ हो। त्यस कारणले गर्दाखेरि यो चौथो अङ्ग र सरकारको बिचमा कुनै त्यस्तो अपमर्दारी या त्यस्तो अवस्था चाहिँ मैले देखेको छैन होइन। जहाँसम्म समाचार सम्प्रेषणको कुरा छ, अब सबैले जिम्मेवारी बोध गऱ्यौँ भने मैले लाग्छ चाहिँ निष्पक्ष समाचार होइन, अब फ्याक्ट खोजमूलक समाचारहरू आम जनमानसमा पाठक श्रोताले चाहिँ चाहेको क्षेत्रमा ती कुराहरू चाहिँ अगाडि बढ्न सक्छन्, ती कुराहरू चाहिँ जनमानसले पनि खोजेका विषयवस्तुहरू प्राप्त हुन सक्छन्। त्यसको लागि हामी सबै जिम्मेवार हुनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
अब यसैलाई अलिकति सघाउ पुर्याउने खालको एउटा अर्को प्रश्न छ र आजको दिनमा अलिकति सान्दर्भिक पनि छ। नागरिकको पहुँच र अधिकार, जवाबदेही पत्रकारिता र सुरक्षित पत्रकारको जुन नारा छ, यही मूल मर्मभित्र अघि यहाँले भन्नुभयो कि यो निकै चाहिँ सुन्नका लागि पनि यो श्रवणीय शब्द छ र यो आदर्श वाक्य पनि हो। यो वाक्य वास्तवमा चाहिँ नै सही रूपमा कार्यान्वयन गर्नका लागि कसरी गर्न सकिएला त?
अब यसमा चाहिँ अब अहिले हेर्दाखेरि यो सङ्घीयता हो होइन, यो चाहिँ तिनै तहको सरकार यसमा चाहिँ जिम्मेवार हुन्छ होइन। कुनै सङ्घीय सरकार मात्रै होइन, प्रदेश सरकारमा पनि संचार मन्त्रालयहरू छन् र स्थानीय तहमा पनि मन्त्रालय नभए पनि त्यहाँ पनि यो चाहिँ यो क्षेत्रसँग सरोकार राख्ने कुराहरू त्यहाँ पनि हुन्छ। त्यस कारणले तिनै तहको सरकारले र आम पत्रकारिता क्षेत्र भनौँ न आम पत्रकारिता क्षेत्रसँग चाहिँ समन्वय गरिकन हामी अगाडि बढ्छौँ बढ्ने कुरा हो यो होइन। जहाँसम्म यो स्लोगानको कुरा गर्नुभयो, यो चाहिँ प्रत्येक वर्ष हामीले चाहिँ एउटा एक खालको एउटा नारा या चाहिँ आदर्श वाक्य हामीले बनाउने गर्दछौँ। त्यसमा चाहिँ अहिलेको स्लोगन चाहिँ सूचनामा नागरिकको पहुँच भन्ने चाहिँ विशेष महत्त्वपूर्ण र अधिकार यो नागरिकलाई चाहिँ फोकस गरिकन, किनभने त्यसै अनुरूप हामीले चाहिँ फेरि सूचनाको हक सम्बन्धी प्रत्याभूत गर्नुको लागि त्यो कानुन पनि छ। त्यसको लागि चाहिँ जवाबदेही पत्रकारिता र सुरक्षित पत्रकार हुने, अब जवाबदेही पत्रकारिता हुनुपर्छ होइन। अन्त यसमा चाहिँ सूचना दिने सम्प्रेषण गर्ने सन्दर्भमा चाहिँ जवाबदेहिता कोतिर त भन्दा नागरिकतिरै हुने हो यो। त्यस कारणले चाहिँ यो स्लोगन चाहिँ यसरी ल्याइएको हो होइन। यसै अनुरूप हामीले चाहिँ यो पत्रकारिता दिवस मनाएका छौँ। मलाई चाहिँ के लाग्छ भने यो दिवसमा चाहिँ हामी सबै, चाहे चाहिँ छापा माध्यम होस्, चाहे चाहिँ अडियो भिजुअल माध्यम होस्, चाहे डिजिटल माध्यमहरू हुन्, हामी सबै जो पत्रकारितासँग आबद्ध छौँ र आम नागरिक पनि योसँग केही न केही कतै न कतै आबद्ध हुन्छन् नै होइन। किनभने सूचना अल्टिमेटली सूचनाको चाहिँ यो रिसिभ गर्ने कसले हो त भन्दा आम नागरिकले नै हो, त्यो पाउने भनेको आम नागरिकले हो। हामी त सञ्चारकर्मी भनेका त एउटा मिडिएटर न हौ, सूचना इन्फर्मेसन फ्लो गर्ने माध्यम न हौ। त्यस कारणले सरकार र सरकारका गतिविधि र आम जनसरकारका विषयवस्तुहरू सहित यो पत्रकार क्षेत्रले तिनलाई चाहिँ एक्सप्लोर गर्ने र नागरिकसम्म पुर्याउने जुन काम छ त्यसको लागि नै हामीले यो आदर्श वाक्य चाहिँ छनौट गरेका हौ, यो मूल समारोह समितिले छनौट गरेको हो। त्यसैमा आधारित रहेर आज हामीले चाहिँ यो दिवस मनाइरहेका छौँ र मैले फेरि पनि यहाँ लगायत सम्पूर्ण श्रोता र सम्पूर्ण पत्रकार साथीहरूलाई यो पत्रकारिता दिवसको यो आजको समारोहमा चाहिँ म चाहिँ हार्दिक शुभकामना दिन चाहन्छु र आगामी दिनमा पनि सरकारसँग सहकार्य जसरी अहिलेसम्म हामी सहकार्य गरिरहेका छौँ तिनै तहको सरकार प्लस पत्रकारिता क्षेत्र त्यसैमा सहकार्यको पनि चाहिँ म अनुरोध गर्न चाहन्छु।
जस्तो अब यसमा हामीले अहिले समीक्षाका जुन क्रमहरू केही चर्चाहरू गर्यौं र पत्रकारिता क्षेत्रले पछिल्लो समयमा भोग्नु परेका चुनौतीका बारेमा चर्चा गरिरहँदा जुन परम्परागत चुनौतीहरू थिए ती चुनौतीहरू यथावतै छन्। नियमन र नियन्त्रणको सीमाका बारेमा पनि बेला बेलामा यो नियमन हो या नियन्त्रण गर्न खोजिएको हो भन्ने विषयमा पनि कहीँ न कहीँ टिप्पणीहरू समीक्षाहरू विश्लेषणहरू हुने नै गरेका छन् र यस विषयमा पनि फरक खालका धारणाहरू छँदैछन्। त्यसबाहेक पनि अब यी गुनासोहरू या सरकारसँगको कहीँ न कहीँ चाहिँ कहिलेकाहीँ पत्रकारहरू सरकारले गरेका कुराहरूमा या सरकारको कानूनमा सरकारले ल्याउन खोजेका चाहिँ नियमहरूका बारेमा पत्रकारहरू आन्दोलित हुन्छन्, यो संविधान सम्मत छैन पनि भन्छन् र कतिपय बेला पत्रकारिता क्षेत्रको अभिभावकत्वको भूमिका पनि सरकारले निर्वाह गर्नुपर्छ। या प्रारम्भमै यहाँले भन्नुभयो कि यो न्यूनतम पारिश्रमिकको सन्दर्भ या पत्रकार मैत्री कानूनहरूको सन्दर्भ यी यावत कुराहरूमा सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्छ। पछिल्लो समयमा जुन यो सूचना प्रविधिको विकास भयो एआई लगायतका कारणले मूलधारको पत्रकारिताको आफ्नै खालको समस्या त्यसमाथि पनि अघि हामीले चर्चा गरिसक्यौं। यो भ्रामक सूचना लगायतका कारणले विश्वसनीयता पत्रकारिता समग्र पत्रकारिता क्षेत्रकै भोलि भविष्य के हो भन्ने विषयमा जुन खालको चाहिँ कहीँ न कहीँबाट चिन्ता चासोहरू व्यक्त भइरहेको छ। अब यी चुनौतीहरू सामना गर्नका लागि अघि यहाँले उल्लेख गरे जस्तो सरकार र पत्रकारिता क्षेत्रको सहकार्यको सन्दर्भमा सरकारले चाहिँ यसलाई कसरी पहल गर्न सक्छ यी चुनौतीहरू सामना गर्न?
अब यो चाहिँ यी चुनौती यहाँले उठाइरहेका चुनौतीहरू यी संयुक्त चुनौती हुन्, यो चाहिँ सरकारको मात्रै पनि होइन, यो पत्रकार जगतको मात्रै पनि भएन, यो पब्लिकको मात्रै पनि भएन, यो संयुक्त यो मुलुककै चुनौती अझ यसरी भन्दा पनि मुलुकको भन्दा पनि विश्वव्यापी चुनौती कतिपय कुराहरू यहाँले राख्नु भएको छ। अब यो माध्यमका कारणले प्रविधि चाहिँ यो प्रविधिमा आएको चाहिँ सिफ्टका कारणले प्याराडाइम सिफ्टका कारणले चाहिँ यो कतिपय समस्याहरू सिर्जना भएका छन्। यसलाई चाहिँ कतिपय ती समस्याहरूलाई कानुनी रूपमा चाहिँ समाधानको बाटोतिर हेर्नुपर्छ होइन। अनि मैले पनि भने पत्रकार मैत्री कानुन ल्याउँदैछौँ हामीले भनेर होइन, त्यसै अनुरूप चाहिँ हामीले जस्तो मिडिया काउन्सिल आम संचार विधेयक होइन सामाजिक सञ्जाल विधेयक आम संचार नीति नै छ। पछिल्लो चरणमा भन्दाखेरि चाहिँ अब रेडियो नेपाल र नेपाल टेलिभिजनको कुरा गर्ने भने पिएसबीको कुरा छ होइन, यी सबै कुराहरूले यी कुरालाई चाहिँ नियमन गर्ने हो, नियन्त्रण चाहिँ होइन नियमन चाहिँ गर्ने हो होइन। यो चाहिँ कानुनले चाहिँ कहिले पनि नियन्त्रण गर्दैन, नियमनको पाटो गर्छ, नियमन गर्दाखेरि कहिलेकाहीँ नियन्त्रण गर्नुपर्ने कुरा पनि हुन सक्छन् होइन। त्यस कारणले खास गरिकन हामीले नियमनको पाटोलाई चाहिँ अगाडि बढाएका हौँ। अब यसमा कुनै एउटा पक्षको मात्रै जिम्मेवारी भन्दा पनि सर्वपक्षीय जिम्मेवारी हुन्छ, सबैको जिम्मेवारी कलेक्टिभ यो चाहिँ रेस्पोन्सिबिलिटी हो जस्तो चाहिँ मलाई लाग्छ यो चाहिँ चुनौतीहरू सामना गर्ने।
अहिले तर्जुमा भइरहेका जुन विधेयकहरू छन् अथवा बन्ने प्रक्रियामा रहेका ऐन कानूनहरू छन् के ती चाहिँ जसरी सरकारका तर्फबाट भनिँदैछ कि होइन अब यो आएपछि चाहिँ यसले पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्छ, वास्तवमा यी कानूनहरू पर्याप्त हुन सक्छन् अथवा कसरी यसले चाहिँ सहयोग गर्न सक्छ त?
होइन यसो हो, कानुन त कानुन कहिले पनि पर्याप्त हुँदैन हेर्नुहोस्, त्यसो होइन अहिले हामीले भनिराखेका छौँ नि कानुन चाहिँ समसामयिक परिमार्जन हुनुपर्छ होइन। कानुन चाहिँ ठ्याक्कै 100% चाहिँ पर्फेक्ट कहिले पनि हुँदैन होइन, त्यसमा चाहिँ केही कमी कमजोरी हुनसक्छन्, केही चाहिँ ग्यापहरू हुनसक्छन्, त्यो त समसामयिक परिवर्तन गर्ने हो। त्यसै कारणले पुराना कानुनहरू चाहिँ परिमार्जन गरेर हामी नयाँ कानुनहरू बनाउने सन्दर्भ त्यही कारणले आएको नै हो। त्यस कारणले चाहिँ कानुन आइसकेपछि यसले चाहिँ नियमनको पाटोलाई चाहिँ मजबुत गर्छ भन्ने चाहिँ मेरो धारणा हो। र यसमा पनि अब यहाँलाई अघि पनि भने यहाँले पनि कुरा उठाउनु भएको छ, अहिलेको प्रविधिले गर्दाखेरि कहिले काहीँ यो कानुन प्रविधिले गर्दाखेरि चाहिँ कानुन चाहिँ कान्छो हुने, प्रविधि चाहिँ जेठो हुने चाहिँ हुनसक्छ, होइन? प्रविधि अगाडि अगाडि तर हाम्रो कानुन चाहिँ पछाडि हुनसक्छ। त्यसलाई चाहिँ हामीले समय सन्दर्भमा चाहिँ परिमार्जन गर्नुपर्छ। त्यसो गर्यौँ भने मलाई लाग्छ समसामयिक बनाउन सक्छौँ र चाहिँ पत्रकार मैत्री कानुन आउन सक्ने सम्भावना चाहिँ जहिले पनि रहन्छ जस्तो लाग्छ मलाई।
आदरणीय श्रोता, हामी अन्तरसम्वादमा छौं। आज वैशाख 24 गते राष्ट्रिय पत्रकारिता दिवस, सबैभन्दा पुरानो संचार माध्यम गोर्खापत्र स्थापनाको दिनलाई आधार मानेर सरकारले 2073 सालमा वैशाख 24 पत्रकारिता दिवसका रूपमा मनाउने निर्णय गरेको सन्दर्भमा आज हामी संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीसँग कुराकानी गरिरहेका छौं। सजिव, जस्तो अब पछिल्लो समयमा यो जुन नयाँ प्रविधिहरूको विकास भयो र प्रविधिहरूको विकाससँगै अनलाइन या डिजिटल माध्यममा बढी चाहिँ कन्टेन्टहरू पनि बढी फोकस भइरहेका छन्, सामग्रीहरू पनि, र जुन आर्थिक स्रोत छ विज्ञापन लगायतका स्रोतहरू पनि अलिक बढी त्यतातिर केन्द्रित भइरहेका छन् यो उद्योगहरूका या अन्य विभिन्न चाहिँ बहुराष्ट्रिय कम्पनीहरूका, जसका कारणले चाहिँ मूलधारका भनिएका अथवा तल्लो तहसम्म ग्रामीण तहसम्म पुग्ने पत्रकारिताका विभिन्न माध्यमहरू अलि अप्ठ्यारोमा परेका छन् र उनीहरू कहीँ न कहीँ सरकारी विज्ञापनमा पनि भर पर्नुपर्ने अथवा त्यसलाई एउटा ठूलो हिस्सा मान्नुपर्ने अवस्थामा अहिले छन्। सरकारी विज्ञापनको वितरणका विषय चाहिँ सवालका रूपमा उठिरहेको छ, सबैलाई सम्बोधन गर्ने विषयमा सरकारले पनि केही सोचेको भनेको छ, यो कसरी अगाडि बढ्छ?
अब यसमा त सरकारले यो विज्ञापन बोर्ड नै गठन गरेको छ, होइन? यो यसको चाहिँ समग्र व्यवस्थापन सरकारले त बजेटरी व्यवस्थापन गर्ने हो, यसको समग्र व्यवस्थापन गर्ने, नियमन गर्ने र चाहिँ यसलाई प्रवाह गर्ने काम चाहिँ विज्ञापन बोर्डले गर्छ र त्यहाँ चाहिँ लोक कल्याणकारी विज्ञापन भन्ने चाहिँ छ, यहाँलाई जानकारी पनि छ, होइन? त्यस अनुरूप चाहिँ प्रवाह भइरहेको अवस्था हो। त्यसैले सरकारले आफ्नो इन्टिटी मार्फत, यानि कि विज्ञापन बोर्ड मार्फत, सबै क्षेत्र वर्गलाई चाहिँ समेट्ने हिसाबले लोक कल्याणकारी विज्ञापनको कन्सेप्ट चाहिँ ल्याएको छ। त्यसैले मलाई लाग्छ यो चाहिँ यो कन्सेप्टले गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ सहजीकरण भएकै छ जस्तो चाहिँ मैले अनुभूति गरेको छु। हालाकि अब त्यसमा चाहिँ बजेटरी व्यवस्था अलिक कम भएको भन्ने गुनासाहरू चाहिँ आएका छन्। त्यो चाहिँ अब सरकारको आर्थिक स्वास्थ्य हेरिकन चाहिँ त्यो प्रबन्ध गर्ने व्यवस्था भयो, होइन? त्यो चाहिँ तर अब जहाँसम्म लाग्छ यहाँले उठाएको कुरा चाहिँ विज्ञापन बोर्डले सहजीकरण गरिरहेको चाहिँ छ।
हामी अब करिब करिब अन्त्य अन्त्यमा छौँ। यहाँले अघि एउटा प्रसंग जोड्नुभयो, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारण माध्यमका रूपमा अगाडि बढ़ाउने भनेर, त्यसमा भइरहेका पछिल्ला प्रयासहरू के छन् र संसदीय समितिमा त्यसबारे छलफल चलिरहँदा होइन गोर्खापत्रलाई पनि समेट्नुपर्छ भन्ने खालका आवाजहरू पनि आएका छन्, अब सरकार यो विधेयकका सन्दर्भमा कसरी अघि बढ्दैछ र आएका आवाजहरूलाई कसरी समेट्न सकिन्छ?
अब यो विधेयकको बारेमा त संसदमा विचाराधीन रहेको विधेयकको बारेमा मैले केही कुराहरू चाहिँ गर्न मिल्दैन, होइन? मैले यति मात्रै भन्छु, यो पिएसपी सार्वजनिक सेवा प्रसारण विधेयक जुन चाहिँ माथिल्लो सदनमा चाहिँ उत्पत्ति भयो, त्यहाँबाट पास भइकन प्रतिवेदन सहित प्रतिनिधि सभामा चाहिँ आएको छ र त्यहाँ शिक्षा स्वास्थ्य र सूचना प्रविधि समितिमा चाहिँ दफावार छलफलको क्रममा छ। यहाँले उठाए जस्तो यो पिएसबी हो कि पिएसएम हो, होइन, मिडिया हो कि चाहिँ पिएसबी हो भन्ने कुराहरूमा चाहिँ केही कुराहरू चाहिँ उठेको छ, पिएसबी बनाउने कि पिएसएम बनाउने भन्ने, होइन? तर त्यो संसदमा विचाराधीन रहेको भएर मेरो कुनै चाहिँ त्यसमा कुनै मेरो भ्यू चाहिँ हुँदैन, होइन? हामीले सरकारले भन्दाखेरि चाहिँ यो सार्वजनिक सेवा प्रसारण विधेयकै हो, सरकारको तर्फबाट हामीले पेश गरेको त्यही विधेयक हो, त्यही विधेयक चाहिँ राष्ट्रिय सभाबाट पास पनि भइसकेको हुनाले त्यसै अनुरूप नै अगाडि बढ्छ जस्तो चाहिँ मलाई चाहिँ लाग्छ।
अन्तिम जिज्ञासा सजिव, जस्तो अब सरकारका नीति कार्यक्रम, राज्यका निर्देशक सिद्धान्त लगायतका कुराहरूलाई बढ़ी प्राथमिकता दिनुपर्छ सरकारी संचार माध्यमले भनिएको छ, रेडियो नेपालको यहाँ संचालक समितिको अध्यक्ष पनि हुनुभएको हुनाले र संचार मन्त्रालयको सचिव पनि हुनुभएको हुनाले, हाम्रा सरकारी संचार माध्यमहरूले सरकारका नीति कार्यक्रमका, सरकारले सञ्चालन गरेका आयोजनाहरूका अथवा सरकारका लक्ष्यका, समग्रमा सरकारका उद्देश्य लक्ष्यलाई छुने गरी अथवा सहयोग गर्ने गरी कसरी कामहरू गरिरहेका छन् र कहीँ कतै चाहिँ त्यो कुराहरू पुगेको छैन भने त्यतातिर यहाँहरूको ध्यान कसरी गएको छ, कसरी यसलाई अझ बढ़ीभन्दा बढ़ी चाहिँ तल्लो तहसम्म जनसमक्ष पुर्याउन सकिएला?
यसमा त यसो छ, यहाँहरूसँगै सरकारसँगै होइन रेडियो नेपाल होस् नेपाली टेलिभिजन होस् होइन हामीले सँगै बसिकन हाम्रा चुनौती के हुन् हाम्रा अवसर के हुन् हामीलाई परेका समस्या के हुन् र हामीले सरकारका सूचनाहरू र सरकारका नीति कार्यक्रमहरू एकदमै आम जनमानससम्म तलसम्म कसरी सम्प्रेषण गर्न सक्छौँ भन्ने कुराहरूको एक खालको कार्ययोजना एक खालको खाका बनाउनु पर्ने अवस्था चाहिँ अहिले मैले देखेको छु। किन भन्दा हामीले सरकारको इन्टिटी एक खालले भन्दा सरकारको इन्टिटी सरकारको चाहिँ इन्टिटी भएको नाताले पनि सरकारका कार्यक्रम नीति कार्यक्रमहरूका कुरा होस् वा चाहिँ आम जनमानसमा पुर्याउनु पर्ने शैक्षिक कुराहरू होस् या चाहिँ शारीरिक स्वास्थ्य सम्बन्धी कुराहरू हुन् होइन ती कुराहरू जनमानसमा सरल र सहज ढङ्गबाट कसरी प्रवाह हुन सक्छन् भन्ने कुराहरूमा चाहिँ यो हामीले निकै चाहिँ यसमा छलफल गर्नुपर्ने निकै चाहिँ यसको कार्ययोजना बनाउनु पर्ने र हामी त्यसै अनुरूप अगाडि बढ्नुपर्ने जस्तो चाहिँ मलाई लाग्छ। हामीले परम्परागत सोच परम्परागत धारणाबाट चाहिँ अलिकति माथि उठ्नुपर्ने अहिलेको सन्दर्भमा देखिन्छ। आम श्रोता पाठकको पनि एक खालको चाहिँ चाहना चाहिँ हुनसक्छ तर सरकारका नीति कार्यक्रम र कानुनहरू नै सर्वसाधारणसम्म पुगे कि पुगेनन् तिनको चाहिँ प्रत्याभूति गर्ने माध्यम भएको हुनाले ती कुराहरूलाई चाहिँ हामीले जोड दिनुपर्छ र हामी बसेर यो चाहिँ एक खालको खाका एक खालको कार्यक्रमहरू त्यसै अनुरूप बनाउनुपर्छ भन्ने चाहिँ मैले सोचेको छु र हामी त्यसै अनुरूप अगाडि बढ्न खोजिरहेको छौँ।
सज्जू यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
ल धन्यवाद।
उहाँ हुनुहुन्थ्यो संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी। आज वैशाख 24 गते राष्ट्रिय पत्रकारिता दिवस सबैभन्दा पुरानो संचार माध्यम गोर्खापत्र स्थापनाको दिनलाई आधार मानेर सरकारले 2073 सालमा वैशाख 24 पत्रकारिता दिवसका रूपमा मनाउने निर्णय गरेको हो। आजको दिनलाई नागरिकको पहुँच र अधिकार जवाबदेही पत्रकारिता सुरक्षित पत्रकारको मूल नारा दिइएको छ। अन्तर्सम्वादमा हामी यिनै विषयमा केन्द्रित थियौं। प्राविधिक मित्र सुरेन्द्र पौडेल र उत्तम पाण्डे सहित सन्तोष रेग्मी बिदा हुन्छु।